नमस्कार। उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामी हरिवंश आचार्यलाई सुन्दै आएका छौं। गएको साता हामीले यसको दशौं श्रृंखला वाचन सुन्यौं। चिना हराएको मान्छेको दशौं श्रृंखलामा पुग्दा जनआन्दोलनको प्राथमिक उपचार कोषको बारेमा कुराकानी भयो। त्यसै गरी यसै पुस्तकको अर्को अध्याय माओ चितुङको तकमा पनि वाचन भयो। महको पुतला पनि वाचन गर्यौं हामीले। र अन्तिममा हामीले गएको साता थ्याङ्क यूको मतलब भन्ने शीर्षकको एउटा अध्याय वाचन गरेका थियौं। त्यहाँ चाहिँ हरिवंशले राजा रानीसँग भेटघाट कसरी गर्नुभयो र भेटघाट हुँदाखेरि राजाले थ्याङ्क यू भन्नुको मतलब के थियो भन्ने कुरा पनि बुझाइएको थियो। थ्याङ्क यू भनेपछि कुरो सकियो, अब जाऊ भन्ने बुझ्नु पर्थ्यो त्यति बेला। यही थ्याङ्क यूको मतलब भन्ने अध्यायलाई हामीले पूरा गरेका थिएनौं, अलिकति बाँकी छ। त्यो 205 पृष्ठबाट आज वाचन गर्छौ चिना हराएको मान्छेको 11 श्रृंखला। देशमा पञ्चायती शासन थियो। भैरवा र बुटवल बीच को ठूलो भन्ने ठूलै प्रतिस्पर्धा हुन्थ्यो। दुवै स्थान कोही भन्दा कोही कम हुन चाहँदैनथे। हाम्रो सांस्कृतिक टोली कार्यक्रम गर्दै पोखराबाट बुटवलतर्फ लागेको थियो। भूलवश भैरवा र बुटवलमा एकै दिन एकै समयमा कार्यक्रमको टिकट बिक्री भएको रहेछ। एकै दिन एकै समयमा दुई ठाउँमा कार्यक्रम प्रदर्शन गर्न सकिँदैनथ्यो। हामीले बुटवललाई कार्यक्रम एक दिन सार्न अनुरोध गर्यौं, बुटवलले मान्दै मानेन। भैरवालाई पनि अनुरोध गर्यौं, एक इन्च पनि सरेन आफ्नो अडानबाट। त्यही दिन दिउँसो एक ठाउँमा साँझ अर्को ठाउँमा कार्यक्रम प्रदर्शन गर्छौं भन्यो। दुवै पक्ष साँझ 6 बजे नै हाम्रो ठाउँमा गर्नुपर्छ भन्छन्। हामी साह्रै संकटमा परेका थियौं। एकजनाले यो समस्याको समाधान त्यस क्षेत्रका नेता दीपक बोराले मात्र गर्न सक्छन्, उनलाई भेट्नु भने। हामी दीपक बोरालाई भेट्न भैरवा गयौं। उनी लुम्बिनीतिर लागेका छन्। त्यहाँ राजा वीरेन्द्र र रानी ऐश्वर्य रेविकाई नेपालको कार्यक्रममा आएका छन् भन्ने थाहा भयो। हामी लुम्बिनी पुग्यौं। राजा रानी मञ्चमा बसेका थिए। स्कूलका विद्यार्थी ठाउँ ठाउँबाट आएका झाँकी जुलुस सर्वसाधारणले मञ्च अगाडिको चोर खचाखच थियो। हामी मञ्चमा राजा रानी पछाडि मेचमा बसेका दीपक बोरालाई भेट्न चोरको पछाडिबाट छिर्यौं। एक दुईजनाले हामीलाई चिनेछन्। एउटाले अर्कोलाई ऊ म जोडी आए भनेछ, अर्कोले अर्कोलाई भनेछ। चोरमा बसेका सारा मान्छे हामीलाई नै हेर्न थाले। स्कूलका विद्यार्थीहरू कागज ल्याउँदै अटोग्राफ भन्न थाले। सबैको घाँटी हामीतिर फर्केको देखेर मञ्चमा बसेका राजा रानी पनि ढाड तन्काई तन्काई किन सबै मान्छेले पछाडि हेरे भनेर हेर्न थाले। हामीलाई एकजना प्रहरी अधिकृतले तपाईँहरू गइदिनुहोस् न, राजा रानीको कार्यक्रम नै बिथोलिन लाग्यो भने। हाम्रो उद्देश्य राजा रानीको कार्यक्रम बिथोल्नु थिएन अनि हामी हुलबाट हिँड्यौं। पछि दीपक बोराले कुरो मिलाइदिए। भैरवामा दिउँसो 1 बजेदेखि कार्यक्रम गऱ्यौं, बुटवलमा साँझ 6 बजे नै। ज्ञानेन्द्र राजा भएपछि गोकर्णमा सामूहिक भेटमा हामीलाई पनि बोलाइएको थियो। त्यसवखत नारायण बागले प्रतीक प्रधान लगायत हामी पनि सँगै थियौं। मलाई राजा ज्ञानेन्द्रले सोधे, छोरो कत्रो भयो, के गर्छ? 20 वर्ष अगाडि गरेको कुराको पनि सम्झना रहेछ। राजनीतिक कुराको सन्दर्भमा चाहिँ मैले भने, सरकारले राजनीतिक पार्टीसँग कम्प्रोमाइज गर्नुपर्छ, उनीहरूलाई भेट्नुपर्छ। राजाले टाउको हल्लाएर थ्याङ्क यू भने। थ्याङ्क यूको मतलब हो भयो जाऊ। सानो छँदा पित्तलको गाग्रीभित्र मुख छिराएर धेरै बेर गाउँथे। मैले गाएको अरूले नसुनुन् भनेर गाउन मन लाग्थ्यो, अरूले सुन्लान् भन्ने लाज पनि लाग्थ्यो। अभिनय मेरो पेसा हो, गीत मेरो शोख। अभिनय मेरो रोजीरोटीसँग गाँसिएको छ। गीत नगाए पनि मेरो घर चल्न सक्छ, भाँडाकुँडा बज्न सक्छन्। मदनकृष्ण दाई र म बीच मात्रै साझेदारी सफल हुन सकेको छ। म संचार कार्यालय हाम्रो व्यावसायिक संस्था हो। हामीलाई यो संस्थाले व्यावसायिक सन्तुष्टि पनि दिएको छ, तर यो संस्था बाहेक जहाँ लगानी गरे पनि हाम्रो पैसा सेयर लगानीको सामा ब्याज डुबेको छ। मदन दाईको स्वर मेरोभन्दा धेरै राम्रो छ। उनले आफ्नो करियर गीतबाटै सुरु गरेका हुन्। फुर्सद भयो कि उनी गीतमा ध्यान दिन्छन्। एक तका उनी फुर्सद भयो कि सिम्फोनिक रेकर्डिङ स्टुडियोमा पुगिहाल्थे। मदन दाईलाई सिम्फोनिक रेकर्डिङ स्टुडियोमा लगानी गर्न त्यहाँका तीन निकट महाविकट पार्टनरले प्रस्ताव राखेछन्। 2058 सालतिर सिम्फोनिकमा हामीले पनि 14 लाख रुपियाँ लगानी गऱ्यौँ। हाम्रो जग्गा धितो राखेर 6 लाख रुपियाँ ऋण पनि लिइदियौँ। स्टुडियो डिजिटल भयो, नेपालको सबैभन्दा राम्रो स्तरीय स्टुडियोमा नाम आउन थाल्यो। त्यहाँ अरूले गाएको देखेर मलाई पनि गीत गाउँ गाउँ लाग्न थाल्यो। म सानो छँदा गीत गाउँथेँ तर अरूले नसुन्ने गरी। 2033 सालतिर मैले राम थापा जयनन्द लामासँग एक दुईवटा लोकगीत गाएको थिएँ। खासै राम्रो भएको थिएन। त्यसवखत गीत गाउँदा बिग्रियो भने फेरि सुरुदेखि गाउनु पर्थ्यो, बजाउनु पर्थ्यो। तर हिजो आज पहिले गीतको म्युजिक ट्र्याक बनाइन्छ अनि गाउँदा जहाँ बिग्रियो त्यहीँबाट गाउन सकिन्छ। यो प्रविधि ननिस्केको भए म गायक हुन सक्ने थिएन। आफ्नो पनि लगानी भएको हुनाले मलाई गीत गाउँछु भन्न सजिलो भयो। तर गीत कोसँग माग्ने, सङ्गीत कसलाई दिन लगाउने, आफूलाई यो विषयको पटक्कै ज्ञान थिएन। कसैसँग सिक्न जान पनि लाज लाग्थ्यो। मैले हार्मोनियम किनेर ल्याएर घट्टेकुलोको घरको कौसीमा एउटा साउन्ड प्रुफ कोठा पनि आफ्नै नक्सामा बनाएँ। अनि सङ्गीतकार शिलाबहादुर मोक्तानको घरमा लाज दबाएर गएँ। म उनको घरमा जाँदा कुन्ती बहिनी पनि खुसी भइन्। मैले लाज मानि मानि भने मलाई हार्मोनियम सिक्न रहर लाग्यो, सिकाइदिनुहोस् न। शिलाबहादुरजीले आश्चर्य मान्दै हुन्छ भने बिहान बिहान हप्ताको 3 दिन बोलाए। मैले उनीसँग सारेगम र हार्मोनियमका कड अलिअलि सिकेँ अनि घरको साउन्ड प्रुफ कोठामा बिहान 1 घन्टा हार्मोनियमसँग चल्न थालेँ। अच्युत दबाडी भाइसँग तबलाका तालहरूको ज्ञान दिए। उनी मेरो घरमै आएर मलाई सिकाइदिन थाले। तर मेरो छिप्पिएको दिमागमा सजिलोसँग घुसेन। त्यही कुरो अलि बेलैमा सिकेको भए चाँडै जान्ने थिएँ होला। तैपनि अलिअलि काम चलाउ जाने, जे पर्ला पर्ला भनेर केही गीत आफैले लेख्ने कोसिस गरे। सङ्गीत पनि आफैले राखेँ। भूपाल सिंहले राम्रो सङ्गीत संयोजन गरिदिए। चञ्चले चञ्चले गण्डकी अञ्चले, हाम्री आमा साह्रै नै बाठी छन्। साझा बसमा जो पनि चढ्दछ, बराबर तिम्रो मेरो माया बराबर। केही आधुनिक गीतहरू पनि लेखेँ, सङ्गीत पनि आफैले भरेँ। आफ्नो गायकी त्यति बलियो नभएकाले मलाई कुनै सङ्गीतकार कहाँ गएर सङ्गीत भरिदेऊ भन्ने आँटै आएन। किनभने कुनै पनि गीतकार सङ्गीतकारले आफूले रचना गरेको कृति चलोस् खेर नजाओस् भन्ने कल्पना गर्छ। मैले गाएका आधुनिक गीत आफैले सुन्दा पनि राम्रो लागेन, तर हाई स्केलमा गाएका गीत सुन्दा राम्रै सुनिँदो रहेछ। स्थापित गायिका सुकमित गुरुङसँग मैले गाएको चञ्चले चञ्चले गण्डकी अञ्चले गीत नेपाल टेलिभिजनबाट प्रसारण भयो। म रात तारात गायकमा दर्ता भएँ। हिजो आजका गीतहरू सुन्ने मात्रै हुँदैनन्, हेर्ने पनि हुन्छन्। नेपाल टेलिभिजनका रोशन प्रताप राणाले चञ्चले चञ्चले हाम्री आमा साह्रै नै बाटीलाई म्युजिक भिडियो बनाइदिए। मेरो गीत झन गन्किन थाल्यो। हाम्रियामा साह्रै नै बाटी छन् भन्ने गीतमा मैले अद्वैंसी आइमे भएर अभिनय गरेको छु। त्यो गीत टेलिभिजनबाट प्रसारण हुँदा मेरी माइली दिदी गीता लाजले भुत्तुकै हुन्छन्। अरूले भनेछन् त्यो गीतमा तपाईँको भाइ त ठ्याक्कै तपाईँ जस्तै लाग्यो, तपाईँ नै टिभीमा आए जस्तो लाग्छ। त्यो गीत गाएपछि लाजले दिदी त टिभी नै पो बन्द गर्न थालिछन्। फिल्म भन्ने फिल्ममा राखेको साझा बसमा जो पनि चढ्दछ नामको गीतले मलाई अझ स्थापित गराइदियो। यसबाट के थाहा पाएँ भने म राम्रो गायक नभए पनि ममा एउटा छुट्टै गाउनेपन रहेछ। त साह्रै बिग्रिस्ने बद्री चलचित्रमा मैले सम्भुजित बास्कोटाको सङ्गीतमा आफैले लेखेको गीत भारतीय गायिका सपना अवस्थीसँग गाएँ। धुँदा पनि गएन, पखाल्दा नि भएन, ओखतीले छोएन, फुमन्तरले झटेन झरेन, काँडा बिज्यो मुटुमा गाजलु, निचर्दा नि काँडा झर्यो, कठै मुटु खिलै झरेन। यो केटाले भनेपछि केटीले भन्नुपर्छ, तिमी पर्यौ प्रेममा मादलु, प्रेम काँडा बिजाएछौ तिमीले आफ्नो मुटुमा। मुम्बईमा रेकर्ड गर्दा केटाले गाउने लाइनहरू एकदम हाई स्केल देखेर अवस्थीले भनिन्, कौन गा सकता है यसै हाई स्केलमा। सम्भुजित बास्कोटाले मलाई देखाएर भने, उसले गाउँछ यो स्केलमा। सपना अवस्थीले, यस्तो स्केलमा गाउने मान्छे कमै हुन्छन् भनिन्। मैले गीत गाएर उत्तर कोरियाको स्प्रिङ फेस्टिभलमा काँस्य पदक पाएको छु। मैले गीत गाएर पाएको यो मात्रै एउटा पुरस्कार हो। गीतमा आफ्नो मूल्याङ्कन गर्नु पर्यो भने म केही पनि नजानेको मान्छे हुँ। जसरी गाउँघरमा मेलापात जाँदा गाई चराउन जाँदा गीत गाउँछन् गाउँलेहरूले र लोकभाका जन्मिन्छ, तर तिनीहरूले कतै गएर कुनै तालिम लिएका हुँदैनन्। म पनि त्यस्तै त्यस्तै हुँ। सफल गायक हुन वर्षौं तपस्या गर्नुपर्छ। मैले जस्तो एक दुई महिना तपस्या गरेर कहाँ हुन्छ र सानै उमेरदेखि केही रागहरू सिक्न सकेको भए अहिले राम्रै हुने रहेछ। त्यसै ताका मदन दाईले पनि सिम्फोनिक रेकर्डिङ स्टुडियोमा आफैले लेखेर गीत रेकर्ड गराए। अरबौं मान्छेहरूमा तिमी एक मनपर्ने मान्छे, खोलाबारी खोलापारी। मदन दाई त गायनमा पहिले नै स्थापित भइसकेका थिए, तर मलाई चाहिँ सिम्फोनिकले स्थापित गराइदियो। गायकमा स्थापित भएँ तर सिम्फोनिकले साझेदारी व्यापारबाट विस्थापित गराइदियो। साझेदारी व्यापारमा साथीहरूले इमान्दारी देखाएनन्, पछि मुद्दा मामिला भयो। हामीले आफ्नो लगानी फिर्ता लिन मुद्दा मामिला नै गर्नु पर्यो। हामी जर्मनीमा कार्यक्रम देखाउन गएका थियौँ। आयोजक खड्ग नेपालीले हामीलाई हिँड्ने बेला ल भाइ सारङ्गी रेटौँला, मौका मिले फेरि भेटौँला भने। मलाई यो हरफ खुब राम्रो लाग्यो अनि मैले खड्गलाई भने मलाई यो हरफ मन पर्यो, गीत बनाएर गाउन अनुमति दिनुहोस् न। उनले हुन्छ भने काठमाडौँ आएर पछाडिका शब्दहरू लेखेर सङ्गीत पनि म आफैले भरेर लक्ष्मी नेपानेसँग गाएँ। मूल शब्द सारङ्गी रेटौँला मौका मिले फेरि भेटौँला उनको भएकाले मैले रचनामा उनकै नाम खड्ग नेपाने राखेको छु। सारङ्गी रेटौँला मौका मिले फेरि भेटौँला जस्तै मौका मिले एउटा दुईवटा गीत गाउने रहर आज पनि लागिरहन्छ। पद्मोदय स्कुलमा पढ्दा हिन्दी चलचित्र फर्ज काठमाडौँको जयनेपाल हलमा चलेको थियो। मैले त्यो फिल्म पहिलो दिनको पहिलो प्रदर्शनमा हेरेँ। हल छुट्यो, सबै बाहिर निस्के, म निस्किन। सेकेन्ड क्लासको ढोकामा राखेको कालो पर्दा पछाडि लुकेर बसेँ। हलमा मान्छे छोडेपछि सिटमा बसेँ। सिटमा टिकटवाला आयो, म अर्को सिटमा सरेँ। फेरि त्यहाँ मान्छे आयो, म अर्को सिटमा सरेँ। सिनेमा सुरु भयो। टोलका दादाहरू बिना टिकट हलभित्र आएर उभिएर हेर्थे। हाम्रो घरमा दुध ल्याउनेको छोरो तीर्थ भन्ने थियो, म उसीसँग टाँसिएर उभिएर फिल्म हेरेँ। तेस्रो सो तीर्थले पनि हेऱ्यो, मैले उसलाई छोड्दै छोडिनँ, तेस्रो सो पनि हेरेँ। चिनियालाई भिलेन बनाएको हुनाले चाइनिज एम्बेसीले भोलिपल्ट नेपाल सरकारलाई भनेर फिल्म ब्यान गर्न लगायो। फर्ज फिल्म हेर्नेहरूको स्कुलमा ठूलो इज्जत थियो। साथीहरू मलाई देखाएर यसले फर्ज हेरेको छ भन्थे। म दसजना साथीहरूसँग दस दस पैसा उठाएर एक रुपियाँ पुर्याउँथेँ र पैसा लिएर फर्ज फिल्मको कथा सुनाउँथेँ। त्यसवखत मैले फर्जको कथा सुनाएर 30-40 रुपियाँ कमाएँ होला। सिनेमा हेरेर अभिनय मात्र होइन एक्सन पनि गर्न मन लाग्थ्यो। हामी पद्मोदय माध्यमिक विद्यालयमा पढ्दा नजिकै तीन तलाको वाल्मीकि क्याम्पस बन्दै थियो। हामी त्यो तीन तले वाल्मीकि क्याम्पसको छतबाट ढिसिम ढिसिम गर्दै बक्सिङ खाएर ढले जस्तो गरी तल भुइँमा थुपारिएको बालुवामा खस्थ्यौँ। देख्नेहरू जिब्रो टोक्थे। एउटा धार्मिक फिल्ममा महादेवले आफ्नो वाहन साँडे चढेको देख्दा मलाई पनि महादेव जस्तै भएर साँडेमाथि चढ्ने रहर लाग्यो। म जन्मिएको टोल टङ्गाल गरिधाराको घरको पर्खाल मुनि एउटा चेन्टे चेन्टे साँडे शीतलमा उभिएर उघ्राइरहेको थियो। मलाई फिल्मको जस्तै महादेव बन्न असाध्यै इच्छा जाग्यो र म पर्खालमाथि चढेर मुनि उभिरहेको साँडेको जिउमा बिस्तारै हाम फालेँ। साँडे अकस्मात आफ्नो जिउमा मान्छे बसेको देखेर तर्चेर बेस्कन उफ्रियो अनि मैले त्यो च्याँटे च्याँटे साँडेको घाँटीमा च्याप्प समातेँ। साँडे बेस्कन उफ्रियो। टोलका मान्छेहरूले झ्यालबाट हेरेर गाली गरे। साँडेबाट ओर्लेर भागौँ भने सिङ्गले हानेर भुँडी पाल पारिदिएला भन्ने डर। साँडे धेरै बेर उफ्रिएपछि थाकेर होला एकछिन चुप लाग्यो। म त्यही मौकामा साँडेबाट हाम फालेर भागेँ। साँडेमाथि बसेर महादेवको अभिनय गर्न सक्ने कुरै भएन। डरले होसवास गुमिहाल्यो। अनुहार चाहिँ काली रिसाएर विश्वकल्दा विष नफैलियोस् भनेर कालीको मुखबाट खसेको विष खाइदिने महादेवको जस्तै निलो भएको थियो डरले। तीर्थदादासँग सङ्गत भएकाले मलाई जयनेपाल हलमा टिकट काट्नु पर्दैन थियो। सिट खाली भएको बेला सिटमै बस्थेँ, नभएको बेला उभिएर फिल्म हेर्थेँ। ब्रह्मचारी भन्ने हिन्दी फिल्म मैले 20 पटकभन्दा बढी हेरेँ होला। मनको बाँध भन्ने नेपाली स्यामसुएज चलचित्र मैले 22 पटक हेरेको छु। उस्ताद भैरव बहादुर थापा, वसुन्धरा भूषाल र कुलदीप शेरचन्द तीनैजनाको अभिनयमा पुरै गरेर देखाउँथे। वास्तवमा उस्ताद भैरव बहादुर थापाको एउटा आँखा साँच्चैकै सानो थियो। मैले कान्तिपुरमा वडा अध्यक्षको भूमिकामा उनकै आँखाको अभिनय गरेको हुँ। २०३१ सालतिर होला, साई नेपाल चलचित्र संस्थानले मनको बाँध फिल्मपछि पहिलो नेपाली रंगीन चलचित्र निर्माण गर्न तीनतिरबाट खिचेको पोस्टकार्ड साइजको तस्विर राखेर कलाकारको दरखास्त आह्वान गरेको थियो। मैले पनि फोटा राखेर निवेदन दिएँ। अन्तर्वार्ताका लागि बोलाइयो। मैले अन्तर्वार्तामा मनको बाँध फिल्ममा उस्ताद भैरबहादुर थापा, वसुन्धरा भूषाल र कुलदीप शेरचनको अभिनय एक्लै गरेर देखाएँ। अन्तर्वार्तामा बस्ने मान्छेहरू खुब हाँसे। अन्तर्वार्ताको रिजल्ट कहिले आउला भनेर म दिनहुँ बालाजु स्थित चलचित्र संस्थानमा पुग्थेँ। त्यस फिल्मका निर्देशक प्रेमबहादुर बस्नेतलाई देखिएला कि भनेर घन्टौँ कुर्थे र नमस्कार गरेर फर्कन्थे। रिजल्ट भयो, मेरो नाम पहिलो लिस्टमै आयो, अब फिल्म खेल्न पाइने भयो भनेर हर्षले गदगद भए। त्यस वखत फिल्ममा अभिनय गर्न प्रधानमन्त्रीदेखि दरबारसम्मको भन्छुन चल्थ्यो। मलाई कुमारी चलचित्रमा खलासीको रोल दिने निश्चित भएको थियो अरे, तर पछि ज्यादै कलिलो देखिएँ भनेर त्यो रोल दिइएन। अन्तर्वार्तामा पहिलो लिस्टमै नाम निकालेको र धाउन पनि दिनका दिन चलचित्र संस्थानको चौरमा गएर लम्पट कसेको हुनाले मलाई केही न केही रोल त दिनै पर्ने भयो। रेस्टुरेन्टमा जहिले पनि रक्सी खान जाने मान्छेले एक दिन 15-16 वर्षको छोरो पनि लिएर आउँछ, अनि बाबुले जबरजस्ती छोरालाई पनि खुवाउँछ। छोराले रक्सी खाएर दलिन घुमेको देख्ने एक मिनटको दृश्य मेरा लागि थपिएछ। त्यतिखेर चलचित्र संस्थानका क्यामेराम्यान, एडिटर र अधिकृतहरू अरूलाई उल्ली बिल्ली पार्थे। मलाई पनि यो रक्सी खाने सिनमा त साँच्चैकै रक्सी खायो भने एकदम राम्रो हुन्छ भनेर दुई पेक जति खुकुरी रम खुवाए। रक्सीको मात लागेर टेबलमै बान्ता गरे। भोलिपल्ट रक्सी नखाइकन मेरो दृश्य खिचियो। क्यामेराम्यान, एडिटर र अरूहरू त त्यो दिन पनि खाउखाउ भन्दै थिए, तर निर्देशक प्रेमबहादुर बस्नेतले खानु पर्दैन भने। मेरो एक मिनटको भूमिका फिल्म हेर्दा कता बिलायो कता। तैपनि त्यस वखत नेपाली चलचित्र 5 वर्षमा एउटा बन्ने भएकाले धेरैले हेर्थे र सानै भूमिका खेले पनि मान्छेले अलिअलि चिन्थे। कुमारी चलचित्रबाट क्यामेराभित्र पसेको म प्रकाश थापाले निर्देशन गरेको सिन्दुरमा पनि सुगा लिएर हात हेर्न बसेको ज्योतिषीको 2 मिनटको मात्र भूमिका दिए। निर्देशक थापा मदेखि निकै प्रभावित भएका थिए र अन्तर्वार्ताहरूमा मेरो खुब प्रशंसा गर्थे। पछि सिन्दुर चलचित्र टिभीमा दिँदा हेरेर मिराले भनिन्, त्यो बेला हजुरभन्दा त चङ्खी गोपालराज मैनाले ह्यान्डसम रहेछन्। प्रकाश थापाकै निर्देशनमा बनेको जीवनरेखा चलचित्रमा मलाई 2 सिन हजामको रोल दिए। सुटिङ भएको झन्डै 3-4 वर्षपछि मात्र रिलिज भयो। रिलिज हुँदा हाम्रा एमोलोक, अंश बन्डा जस्ता क्यासेटहरू निस्किसकेका थिए। हामीलाई चिन्ने भएकाले जीवनरेखा हेरेर के त्यस्तो जाबत 2 सिन खेलेको, त्यस्तो रोल तपाईँ जस्तो मान्छेले खेल्नै नहुने भनेर धेरैले भने। यो पहिले नै सुटिङ भएको हो भनेर कतिजनालाई भन्दै हिँड्नु। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन हरिवंश आचार्यको आत्मकथा चिना हराएको मान्छेको वाचन हो। यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एडमिनिस्ट्रेसनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी आज हरिवंश आचार्यको चिना हराएको मान्छेको 11 श्रृंखला सुन्दैछौ। यसको बाँकी अंश अब वाचन हुन्छ। लोकप्रियता बढ्दै थियो। निरसा साई नेपाल चलचित्र संस्थानको डेपुटी जीएम छँदा टीका सिंह महाप्रबन्धक थिए। निरसाले मदन दाई र मलाई एउटा चलचित्र बनाउनु पर्यो, कथा तपाईँहरू नै लेख्नुहोस् भने। पछि त्यो टिममा गोपालराज मैनाली पनि थपिए। कथा लेख्दै गयौं। त्यसमा मुख्य नायकको भूमिका मलाई, नायिकाको बाबुको भूमिका मदन दाईलाई र नायककी बहिनीको श्रीमान गोपालराजलाई दिने भन्ने भयो। नायकको चरित्र हास्य प्रधान थियो। चलचित्र संस्थानका मान्छेहरूले महाप्रबन्धक टीका सिंहलाई उकासिदिएछन्। यो चलचित्र बन्नुभन्दा पहिले नै फ्लप भयो। हिरो पनि कहीँ हास्य प्रधान हुन्छ? फेरि हरिवंश भनेको हास्य कलाकार हो। हास्य कलाकारलाई हिरो बनाएपछि फिल्मले त 0 नम्बर पाउँछ। मलाई हिरोबाट भिलेन बनाउने निर्णय भयो, तर त्यस बेलासम्म म अलिअलि मोटाएर राम्रै भइसकेको थिएँ। वास्तवमा हिरो बनाएको भए पनि म सुहाउने भइसकेको थिएँ। म भिलेन भएपछि हिरोको व्यापक खोजी हुन थाल्यो। हामीले हाम्रै साथी राजु बुझो हुन्छ कि भन्यौँ। करिब करिब भइसकेको थियो, तर निर्देशक प्रदीप मालले गोरो, अग्लो, राम्रो पुरन जोशीलाई खोजेर ल्याएछन्। फिल्म ठिक ठिकै मात्र भयो, तर त्यस बखत फाटफुट मात्रै बने भएकाले नेपाली फिल्म जस्तो बनाए पनि चल्थ्यो। के घर केडेर फिल्म हिट भयो, पैसा पनि उठायो होला। निरसा र महाप्रबन्धकको ठ्याक मिलेन, दुवैजना त्यस बेलाका पावरदार। शाहजातिका देवर निरसाको पावरभन्दा महाप्रबन्धक टीका सिंहको पावर धेरै रहेछ। निरसाले चलचित्र संस्थान छोडेर विनोद चौधरीको लगानीमा ध्रुवचन्द्र गौतमको उपन्यास कट्टेल सरको चोटपटकमा आधारित वासुदेव चलचित्र बनाए। त्यसमा हाम्रो भूमिका राम्रै भयो, तर आफू प्रधान फिल्ममा काम गर्ने रहर चाहिँ पूरा भएन। 2046 सालको आन्दोलनपछि रामेश श्रेष्ठ दाईले एउटा बेजोड राजनीतिक चलचित्र बनाउने रहर गरेछन्। निरङ्कुश विरुद्ध आवाज उठाउँदै आएका गीतहरू गाउँ गाउँबाट उठ, कोही त भने जहाजमा हरेर, एक युगमा एक दिन एकपल्ट आउँछ आदि समावेश गरी मोदनाथ प्रसिद्धको कथा, तुलसी घिमिरेको निर्देशन, श्याम सापकोटाको लगानीमा बलिदान चलचित्र बन्ने भयो। उनीहरू नायकको खोजीमा लागे, तर कल्पना गरे जस्तो नायक कतै पाएनछन्। रमेश दाईले मेरो अनुहारमा के देखेको नि, उनलाई यसले गर्न सक्छ भन्ने लागेछ। निर्देशक तुलसी घिमिरेले पनि सहमति जनाए। मदन दाई र मलाई कथा सुनाए। मैले रङ्गमञ्चमा निर्वाह गर्दै आएको भूमिका र हामीमा लागेको हास्य कलाकारको छापभन्दा हामीले चलचित्र निभाउनु पर्ने भूमिका पुरै फरक थियो। त्यस भूमिकामा हास्यको हा पनि थिएन, गम्भीर राजनीतिक चिन्तनमा डुबेको र कम्युनिष्ट आन्दोलनको साँच्चीकै नायकको भूमिका निभाउनु पर्ने थियो। धेरैले यस्तो गम्भीर भूमिका हरिवंशलाई सुहाउँदैन भनेछन्, तर रमेश दाई तुलसी घिमिरे श्याम सापकोटाले मलाई नै रोज्नुभयो। मलाई डर पनि लाग्यो, यही गरी मेरो कारणले चलचित्र फ्लप भयो र चलेन भने त म पनि डुब्छु, म सँगसँगै अरू पनि डुब्छन्। तर मेरो हृदयमा म यस्तो गम्भीर भूमिका पनि निभाउन सक्छु र हामीले निभाउनु पनि पर्छ, खालि हास्य कलाकारको छविमा बस्नु हुँदैन भन्ने लाग्यो र मेहनत गर्न थालेँ। ऐना हेरेर एक्लै कोठामा अभ्यास गर्न थालेँ। शरीर मोटो भइसकेको थियो, व्यायाम गरेर 9 किलो तौल घटाएँ। धेरै जसो सुटिङ धरानतिर भयो, म धरानको छाता चोकबाट दिनहुँ उकालै उकालो दौडेर फुस्रे पुग्थेँ। मसँगै दौडने साथी निर्माता तथा कलाकार केशव भट्टराई र शैलेश श्रेष्ठ पनि थिए। धरान नगरपालिकाभित्र अदालतको दृश्य छायाङ्कन भयो, यिनीहरूमा एउटा साँच्चैकै बनेर पनि प्रयोग नगरेको जेल रहेछ, त्यहाँ जेलभित्रका दृश्यहरू छायाङ्कन भयो। निर्देशक निर्माता र रमेश दाई मेरो अभिनयबाट सन्तुष्ट भए। निरसाहसँग जेलर र कैदीको दृश्य छायाङ्कन गर्दा ज्यादै आनन्द लाग्यो। नायिका अञ्जना श्रेष्ठले त बलिदानलाई ज्यान थपिदिएकी हुन्। तत्कालीन अञ्चलाधीशको रूपमा निलकाजी साकेसँग गरेको अभिनय पनि आनन्द लाग्दो थियो। मदन दाई भूतपूर्व सैनिक भएर गरेको अभिनय त झन् कुरै भएन। सुटिङ गर्न पनि ऋतु हुन्छ, वर्षा ऋतुमा आउटडोर सुटिङ अनुभवीहरूले गर्दैनन्। बलिदानको आउटडोर सुटिङ ठ्याक्कै वर्षा ऋतुमा सुरु भयो। धरान छाताचोकबाट भेडेटारसम्म गयो, झमझम पानी परेकाले फर्केर आयो। अर्को दिन फेरि भेडेटार गयो, एक दुईवटा सर्ट सुरु हुन्छ, फेरि पानी पर्छ, फेरि फर्केर आयो। त्यसरी 2 महिनासम्म धरानमा बस्यौँ। घरको न्यास्रो लाग्थ्यो, बच्चाहरू सम्झ्यो, श्रीमती सम्झ्यो, बस्यो। निर्माता श्याम सापकोटाको 20 लाख रुपियाँ सकियो रे। त्यसवखत बलिदान कम्युनिस्टहरूको फिल्म हो, यस फिल्ममा एमाले पार्टीले लगानी गरेको छ भन्ने हल्ला पनि भएको थियो। हो, त्यो फिल्म चाहिँ कम्युनिस्टपट्टि ढल्केको पक्कै हो, तर लगानी भन्ने पत्याउँदिन। बलिदान फिल्म माओवादी युद्धभन्दा जेठो हो, यसमा करिब करिब माओवादी युद्धकै झल्को दिन खोजिएको छ, तर माओवादी पार्टीसँग प्रभावित भएर होइन, बरु माओवादी बलिदान फिल्मबाट प्रभावित भएको हुनसक्छ। फिल्म अनुशासित राजनीतिक सङ्घर्षमा आधारित छ, त्यस फिल्ममा फरक विचारधारा भएकालाई सिद्ध्याउनुपर्छ भन्ने सन्देश छैन। श्याम सापकोटाले 20 लाख रुपियाँ सकेपछि बैङ्कमा घर धितो राखेर अर्को 20 लाख झिकेका रे। त्यतिले पनि नपुगेर 36% ब्याज तिरेर व्यक्तिगत ऋण लिए। सामा ब्याज जोड्दै जाँदा झण्डै त्यस बेलाको 1 करोड खर्च भयो। त्यो रकम बजारको तुलनामा धेरै बढी लगानी थियो। सार्थक फिल्म बन्यो, राम्ररी चल्यो। गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ भने जस्तै गाउँ बस्ती सबैतिरबाट उल्टेर आए फिल्म हेर्न। मेरो जीवनका लागि एउटा सार्थक फिल्म भयो। यो फिल्ममा काम गरेर हामीले 1 पैसा पनि पारिश्रमिक लिएनौँ, किनकि श्याम सापकोटा चर्को ब्याजको ऋणमा चुर्लुम्मा डुबेका थिए। जति आमदानी फिल्मले गरे पनि श्याम सापकोटालाई ब्याज तिर्दैको हैरानी थियो। 50-50 15 गते घाँस काट्ने खुर्केर, लालपूर्जा र चिरञ्जीवी बनपाले, कान्तिपुर, दशैं, असल लोग्ने आदि टेलिफिल्म प्रसारण भएपछि टिभीमा हामी जम्यौं, तर हलमा चल्ने फिल्म भने बलिदान मात्रै सफल भयो। चलचित्र नशा जस्तै हुँदो रहेछ। हलमा चल्ने फिल्मलाई ठूलो पर्दा र टिभीमा प्रसारण हुनेलाई सानो पर्दा भनी परिभाषित गरिन्छ। वास्तवमा टिभीमा आउने फिल्म एकै पटकमा लाखौं दर्शकले हेर्छन्। हलमा चल्ने फिल्म देशैभरिको हिसाब गर्ने हो भने पनि एक दिनमा 20-30 हजार मान्छेले मात्र हेर्छन्। तर हामीले पहिलेदेखि नै फाइट गीत नाच भएको हिन्दी सिनेमा हेरिरहेको बानीले गर्दा हलमा चल्ने फिल्मलाई बढी नम्बर दिने चलन छ। कार्यक्रम लिएर रसिया जाँदा उपेन्द्र महतो जीवालामी छाने र जुगल बोर्तेलसँग आत्मीय सम्बन्ध बन्यो। जीवालामी छाने मलाई नेपालीहरूमध्ये असल नेपाली लाग्छ। उनले भने, तपाईँहरूसँग सहकार्य गरेर नेपाली चलचित्रमा म पनि योगदान दिन चाहन्छु। उनले त्यसबेलाको 35 लाख रुपियाँ एउटा कागज पनि नगरी हाम्रो हातमा राखिदिए। हामीले महजी फिल्म्स भनेर नयाँ संस्था दर्ता गर्यौँ। बलिदान चलचित्रमा खेलेर पाएको प्रशंसाले म चलचित्र निर्माण गर्ने काममा अलि हतारिएको थिएँ। मैले कथा पनि लेखेँ। यसैका कारण मदन दाई मसँग अलि असन्तुष्ट भए। गीत दिनेश अधिकारीले लेखिदिए। सङ्गीत मदन दाईको छोरा यमन श्रेष्ठले गरेको थियो। म मदन दाई, सङ्गीता श्रेष्ठ, मदन दाईकी छोरी सरना श्रेष्ठले त्यस फिल्म चलचित्रमा गीत गाएका थियौं। साझा बसमा जो पनि चढ्दछ बोलको गीत मैले लेखेर सङ्गीत गरेको थिएँ। यसलाई पनि फिल्ममा राखिएको छ। निर्देशन गर्ने हाम्रो ढङ्ग नपुगेर हो कि फिल्म राम्रो नभएर हो? फिल्मले राम्रो व्यापार गर्न सकेन। यसको सम्पूर्ण कमजोरीको दोष अहिले जान्ने भएर हतारिकाले मैले नै लिनुपर्छ। फिल्म चल्नु नचल्नु भन्दा पनि मलाई जीवालामी छानेले त्यत्रो विश्वास गरेर दिएको 35 लाख रुपियाँ कसरी फर्काउने भन्ने चिन्ता थियो। बल्ल बल्ल 35 लाख जम्मा भयो। फिल्मले लगभग त्यति नै पैसा आमदानी गर्यो। जीवालामी छानेको पैसाको ब्याज र नाफा त तिर्न सकिएन, तर सामासम्म तिर्न सकेकोमा साह्रै आनन्द लाग्यो। असाध्यै सरल स्वभावका जीवालामी छानेले यसलाई सहज रूपमा लिए। अझ पनि उनीसँग सहकार्य गरेर एउटा उत्कृष्ट चलचित्र निर्माण गर्ने धोको छ। कहिलेकाहीँ हामीले निर्माण गरेको फिल्म सिडीमा हेर्छु, सररर बगेको छ। त्यो फिल्म अहिले हेर्दा पनि राम्रै लाग्छ, तर किन चलेन? सायद दर्शकले हामीसँग अझ धेरै आशा गरेका थिए। फिल्म चलचित्रमा सफलता हातमा लागेपछि मलाई एउटा सफल चलचित्र बनाएर देखाउने भूत चढ्न थाल्यो। मैले फेरि त साह्रै बिग्रिस्ने बद्री नामको चलचित्रको कथा लेखेँ। मैले एक्लैले कथा लेखेको हुनाले मदन दाई मसँग खुब मन दुखाए। म संसारले फिल्म निर्माण नगर्ने भयो। कथा पटकथा संवाद सबै लेखेर तयार भइसकेको पाण्डुलिपि मैले त्यसै माया मार्न सकिनँ। मैले साथी किरण केसी, वितरक मनोज राठीसँग सहकार्य गरेर चलचित्र सुटिङ गर्न थालेँ। मदन दाई एक्लै परे। पत्र पत्रिकाहरूले म जोडी छुट्टियो भनेर लेख्नु पनि स्वाभाविकै हो। गल्ती कमजोरी मेरै थियो। चलचित्र निर्माणले मलाई सुख दिएन। मलाई मदन दाईसँग सम्बन्ध बिग्रियो भने झन् बर्बाद हुन्छ, देशले नै चित्त दुखाउँछ भन्ने चिन्ता बढ्यो। त्यसै बेलादेखि मेरो रक्तचाप बढेर नियमित औषधि नै खानुपर्ने भयो। सुटिङमा जाँदा पनि मलाई पोलिरहन्थ्यो। म यहाँ सुटिङमा छु, मदन दाई एक्लै के गर्दै होलान् भन्ने लाग्थ्यो। मदन दाई एक्लै घरमा बस्न सकेनन्। उनले पनि नगद 5 लाख भन्ने कार्यक्रम नेपाल टेलिभिजनबाट चलाउन थाले। त्यसपछि त झन् महजोडी फुट्यो भनेर नेपाली चिन्तित हुन थाले। साथीहरूले फिल्म तयार गरी मुम्बईबाट लिएर आए। बालाजु गङ्गा हालमा हामीले फिल्म हेऱ्यौँ। म त खङरङ्गै भएँ। प्याक प्याकी मुख सुक्यो। फिल्म राम्रै हुनुपर्थ्यो, तर ब्याकग्राउन्ड म्युजिक यति चर्को राखिएछ कि त्यो आवाजले गर्दा फिल्म हेर्नै नहुने, सुन्नै नहुने भयो। म रिमिक्सको लागि रिल बोकेर फेरि मुम्बई गएँ। मुम्बईमा रिमिक्सिङ गर्दाखेरि बिआर चोपडा स्टुडियोका सिनियर इन्जिनियर दादाजी नेपाली भाषा नबुझे पनि मरिमरि हाँस्तेर मिक्सिङ नै रोक्थे। कहाँ म्युजिक ठुलो गर्ने, कहाँ कम गर्ने जिम्मा उनले मलाई नै दिएका थिए। स्विच मैले आफै चलाएर मिक्सिङ गरेँ। त्यसबेलाको फिल्मको ट्रेन्ड अनुसार लडाई, हिंसा आदि वितरक र निर्देशकको इच्छाले थपियो। मलाई चाहिँ ती दृश्य त्यति मन परेका थिएनन्। काठमाडौँ आएर फेरि गङ्गा हालमा हामीले ट्रायल सो गऱ्यौँ। सबैजना खुसी भए। फिल्म बनाएर मात्र होइन, चलाउने काम बनाउनुभन्दा गाह्रो हो, अहिले पनि गाह्रो छ। त्यसवखत काठमाडौँको मुटुमा रहेको एउटा चलचित्र हल, त्यो हलमा चलचित्र लगाउन पाएदेखि हुन्थ्यो भन्ने सबैको इच्छा हुन्थ्यो। त्यो हलमा चलचित्र चलाउनका लागि वर्षौंसम्म पनि लाइन बस्नु पर्थ्यो। सुरुमा कुरा गर्न जाँदा एक बोतल रेड लेबल र 1 लाख रुपियाँ व्यवस्थापकलाई बुझाउनु पर्थ्यो। हलको व्यवस्थापनले यस्तो गुमाउँथ्यो कि कुमालेको चक्र के घुम्छ र त्यसरी। त्यो हलको कौशीभरि निर्माताहरू बसेका हुन्थे। हलको व्यवस्थापकसँग सबैले चेपारो घसेर कुरा गर्थे। उनीहरूले गरेको कुरामा हाँसो नउठे पनि निर्माताहरू हाँसिदिन्थे। उनीहरूको कुरा मन नपरे पनि हो भनिदिन्थे। हामीले पनि त्यही गर्नु पर्यो। चलचित्र त साह्रै बिग्रिस्ने बद्री रिलिज भयो। चलचित्रले राम्रो व्यापार गर्यो, सबैले तारिफ गरे। चलचित्रलाई 51 दिनसम्म चलाउन सक्यो भने खुब ठूलो इज्जत हुन्थ्यो। चलचित्रको नाम तत सारे बिग्रिस्ने बद्री भएकाले बद्री नाम गरेकाहरू हामीसँग रिसाएका थिए। बद्री नाम गरेकालाई फकाउनु पर्ने भयो। चलचित्रलाई 51 दिनसम्म टिकाउनु पनि थियो। त्यसैले बद्री नाम गरेकाहरूले आफ्नो परिचय पत्र लिएर आए भने एउटा टिकट निशुल्क भनेर प्रचार गरियो। परिचय पत्र लिएर थुप्रै बद्रीहरू आए, त्यसमध्ये एउटी महिला पनि टिकट माग्न आइन्। उनको नाम बद्री माया रहेछ, उनले पनि टिकट पाइन्। फिल्म चलाउन हलहलमा कलाकारहरूको उपस्थिति हुन्थ्यो। बद्री चलाउन बुटवल पुगे। मध्यान्तरमा म हलमा उभिरहेको थिएँ। दर्शकहरू अटोग्राफ गर्न कागज लिएर आए। हातै दुख्ने गरी साइन गरे। एउटी बुढी महिला पनि कागज लिएर आइन्। मैले साइन गरिदिएँ। उनले त्यो साइन गरेको कागज हेर्दै भनिन्, यसको के पाइन्छ? मैले रमाइलो पाराले भने, केही पनि पाइँदैन आमा, यो त कोठामा लगेर राख्ने। ती बुढी महिलाले त्यो कागज त्यहीँ फालेर गइन्। तत साह्रै बिग्रिस्ने बद्रीले 60 लाख रुपियाँ नाफा गर्यो। मेरो भागमा 20 लाख आयो। मैले त्यो पैसाले नयाँ बजार टाउन प्लानिङमा 4 आना जग्गा किनेँ। पछि त्यहाँ घर बनाएर 4 वर्ष बस्यौँ। सडकको घर भएकाले बाटोमा हिँड्नेहरू यो हरिवंशको घर भनेर देखाउँथे। एक दिन त एउटा मान्छे हाम्रो घर हेरेर मरिमरि हाँसिरहेको रहेछ। मिराले किन हाँस्नु भएको भनेर सोद्धा त्यो मान्छे यो हरिवंशको घर हो भनेर झन् मरिमरि हाँस्यो। मदन दाईसँगको तमिलिएको सम्बन्ध सुधार्न मैले उनीसँग माफी मागेँ। उमेरमा पनि मै सानो थिएँ, गल्ती पनि मेरै थियो। मदन दाई र मेरो सम्बन्ध फेरि प्रगाढ बन्दै गयो। उनले तिम्रो काम गर्ने स्पिरिटलाई कायम राख भने, पछि जे भो राम्रै भयो भन्ने चलचित्र निर्माण गर्यौं। त्यसमा मदन दाईले पनि अभिनय गरे। नेपाली चलचित्रमा एक छत्र रजाई गरिरहेका, जसको पोस्टरमा फोटो मात्र भए पनि चलचित्र हिट हुन्थ्यो, नायक राजेश मालले पनि साथ दिए। नेपाली फिल्मको व्यापार ओह्रालो लाग्न थालेको र देशमा माओवादी समस्या चुलिएका कारण कुनै पनि फिल्मले राम्रो व्यापार गर्न सकेका थिएनन्। जे भो राम्रै भयो चलचित्रले पनि 8 लाख रुपियाँ मात्र नाफा कमाउन सक्यो। विज्ञापन नाटकमा मैले कवि कलाकार देव घायलको भूमिका निभाएको छु। त्यसमा एउटा संवाद छ। श्रीमतीले भन्छन्, तपाईँले लेख्नुभएको नाटकको नाम के हो? श्रीमान भन्छन्, मैले लेखेको नाटकको नाम हो मदन मुना। श्रीमती फेरि सोध्छिन्, मदन मुना कि मुना मदन? श्रीमान भन्छन्, मदन मुना। लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको नाटक चाहिँ मुना मदन। मुना मदनमा मदन पैसा कमाउन भोट लासा जान्छन्, फर्केर आउँदा आमा मरिसकेकी हुन्छन्। मैले लेखेको मदन मुनामा चाहिँ मदन पैसा कमाउन मुजफ्फरपुर भारत जान्छन्, फर्केर आउँदा बाबु मरिसकेका हुन्छन्। मुना मदनमा मदन पैसा कमाउन उत्तर जान्छन्। मेरो मदन मुनामा चाहिँ मदन पैसा कमाउन दक्षिणतिर जान्छन्। फरक छ, धेरै फरक छ, दिशा नै फरक छ। चोर्यो भनेर कसैले थाहा पाउँदैन। हिजो आज अधिकांश नेपाली चलचित्रको अवस्था त्यस्तै छ। 2-4 वटा हिन्दी फिल्मको सिडी ल्यायो, हेऱ्यो। हिन्दी फिल्मको हिरोइनको भूमिका नेपाली चलचित्रमा हिरोलाई खेलाइदियो, हिरोको भूमिकामा हिरोइनलाई खेलाइदियो। 4-5 वटा हिन्दी फिल्मका टुक्रा टाक्री मिसाएर नेपाली चलचित्र तयार पारिन्छ। करोडौं अर्बौं रुपियाँ खर्च गरेर तयार पारेको हिन्दी चलचित्रसँग 40-50 लाखमा बनेको नेपाली चलचित्रले नेपालको बजारमा प्रतिस्पर्धा गर्नुपर्छ। त्यसरी उनीहरूकै टुक्रा टाक्री मिसाएर बनाएको नेपाली चलचित्रले हिजो आज पानीसम्म पनि पिउन पाएन भन्ने समाचार पढ्नुपर्छ। नेपाली चलचित्र क्षेत्रमा केही नयाँ निर्देशकहरूको उदय भएको छ र धेरैजसोले कोरियन चलचित्रको हुबहु नेपाली चलचित्र बनाउने काम गरेका छन्। यस्ता चलचित्रले पनि प्राय पानी पनि पिउन पाएका छैनन्। तर केही नयाँ निर्देशकले आफ्नो मौलिक कथामा निर्माण गरेको चलचित्रले साँच्चै नै राम्रो व्यापार गर्न, राम्रो छाप छोड्न सफल भएका छन्। एकपल्ट एउटा चलचित्रको शुभमुहूर्त समारोहमा एनआरएनका प्रथम अध्यक्ष डाक्टर महतोले भनेका थिए, म नेपाली फिल्म निर्माताहरूलाई अनुरोध गर्छु, तपाईँहरू दर्शकले 3 घण्टा हलमा बसेर हेर्न नसक्ने फिल्म कृपया नबनाउनुहोला। 3 घण्टासम्म दर्शकले हलमा बसेर हेर्न सक्ने फिल्म मात्र बनाउनुहोस्, पक्कै नेपाली फिल्म चल्छ। पालामा अभिनय सिकाउने कुनै संस्था वा पाठशाला थिएनन्। रङ्गमञ्चमा नाटक प्रदर्शन गर्दा गरेको रिहर्सल नै हाम्रा पाठशाला अनि युनिभर्सिटी हुन्। हामीले जे जति गर्न सकेका छौँ त्यो पढेर सिकेका होइनौँ, गरेर जानेका। रङ्गमञ्च एउटा सशक्त माध्यम हो। संसारमै रङ्गमञ्चबाट आएका कलाकारहरू निकै अगाडि बढेको देखिएको छ। रङ्गमञ्चमा नाटक गर्दा दर्शक अगाडि हुने भएकाले आफ्नो अभिनयको प्रतिक्रिया तुरुन्तै पाइन्छ। प्रस्तुति खस्क्यो भने रङ्गमञ्चको 1 मिनट 1 घण्टा जस्तो लामो हुन्छ। 1 मिनट टिक्न पनि गाह्रो पर्छ। गेट आउटको हुटिङ वा तालीको स्वागत तुरुन्तै सामना गर्नु परिहाल्छ। गुरुकुलमा नाटक मञ्चन गर्नु र प्रज्ञा भवनमा नाटक मञ्चन गर्नु धेरै फरक हुन्छ। गुरुकुलमा हल सानो भएकाले को को आएका छन्, को को बोले, को को रोए, को को हाँसे त्यसै देखिन्छ र त्यहाँ टिकटको मूल्य पनि कम हुने भएकाले दर्शकमा अहम पनि कम हुन्छ। त्यसैले दर्शक अनुशासित भएर बस्छन्। तर ठूला हलमा नाटक मञ्चन गर्दा दर्शक टाढा हुन्छन्, चिन्न गाह्रो हुन्छ र कोही कोही त मादक पदार्थ समेत सेवन गरेर आएका हुन्छन्। टिकटका लागि पैसा पनि धेरै तिरेको हुन्छ, त्यसैले दर्शकको अहम बढी नै हुन्छ र त्यति अनुशासित पनि हुँदैनन्। एउटा छुच्चो दर्शक पर्यो भने उसले सारा दर्शकलाई डिस्टर्ब गरिरहेको हुन्छ। त्यस्तो परिस्थितिमा कलाकारले आफूलाई सम्हाल्दै दर्शक जतिसुकै माथि पनि नआत्तिकन कला प्रस्तुत गर्नुपर्छ। एकपटक भारतीय दूतावासको निमन्त्रणामा राष्ट्रिय सभागृहमा आधी अधुरी हिन्दी नाटक प्रदर्शन गरिएको थियो। नाटकको बीचमा एकजना नेपाली दर्शक दीर्घाबाट कराए। कलाकार तथा निर्देशक ओम पुरीले नाटक रोक्दै भने, अच्छे नाटक देख्ने के लिए अच्छे दर्शक चाहिए, आपको हमारी नाटक पसन्द नआए तो आप प्लिज बाहर जाइए। ती हल्ला गर्ने दर्शक टाउको निभाउँदै हलबाट बाहिर निस्किए। नाटक फेरि सुरु भयो। तर हामी हाम्रा दर्शकले त्यस्तो भन्ने हिम्मत गर्न सक्दैनौँ। एक दुईपटक चाहिँ रङ्गमञ्चमा हाम्रो कार्यक्रम गर्दा कृपया भिडियो नखिचिदिनु होला भन्दा नमाने जबरजस्ती खिचेकाले नाटक रोकी मैले भिडियो क्यामेरा खोसेर ल्याएको छु। नाटक गर्दा गर्दै रङ्गमञ्चबाट भिडियो नखिच्नुहोस् भनेर कराएको छु। दर्शकहरूसँग रमाउँदै र चुनौतीको सामना गर्दै अगाडि बढ्नुपर्ने भएकाले रङ्गमञ्चका कलाकारहरू निडर हुन्छन्। रङ्गमञ्चमा काम गर्दा गर्दा नर्भसनेस पचाइसकेका हुन्छन् र क्यामेरामा पनि सजिलै घुलमिल हुन सक्छन्। हाम्रो अभिनय यात्रा पनि रङ्गमञ्चबाटै सुरु भएको। आफूलाई जन्माउने रङ्गमञ्चको हामीलाई धेरै माया लाग्छ। तर सानो सञ्जेलमा त छोराछोरी आमा बाबुसँगै बस्छन्। ठुलो भएपछि घरमा मात्र सीमित रहेर पुग्दैन, बाबुआमालाई भेट्न पनि कहिलेकाहीँ मात्र आउँछन्। हामी पनि कलाकार जन्माउने आमा रङ्गमञ्चसँग अलि टाढा भएर टेलिभिजनतिर आकर्षित भएका छौँ। रङ्गमञ्चमा एक शोमा 1,000 मान्छेले कार्यक्रम हेर्छन् भने टेलिभिजनमा एकैपटक देश विदेशमा बस्ने लाखौं नेपालीले हेर्छन्। त्यसैले हिजो आज कलाकारहरू रङ्गमञ्चभन्दा टेलिभिजन सिनेमामा आकर्षित हुनु स्वाभाविकै हो र समयको खेल पनि हो। क्यामेरामा अभिनयको विविधता देखाउन सजिलो हुन्छ। नजिकै माइक हुने भएकाले बिस्तारै बोल्न पाइन्छ। साउन्डका लागि फेरि डब गरिन्छ। आवाजमा उतार चढाव ल्याउन सकिन्छ र हिजो आजका क्यामेराहरूको रिजोल्युसन राम्रो भएकाले अनुहारमा भएको तिल जत्रो कोटी पनि छर्लङ्गै देखिन्छ। अभिनयमा अनुहारको भाव पनि प्रष्ट देखाउन सकिन्छ। सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन हरिवंश आचार्यको आत्मकथा चिना हराएको मान्छे हो। यसको 11 श्रृङ्खला आज 225 पृष्ठमा ल्याएर रोकेका छौं। अर्को साता चिना हराएको मान्छेको 12 श्रृङ्खला लिएर आउनेछौं। तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरे बिदा चाहन्छौ। नमस्कार, शुभरात्री।